نحمده ونصلي على رسوله الكريم اما بعد. میرے محترم بزرگوں اور بھائیوں، اللہ تعالی ایمان والوں کی آپس کی محبت کو پسند فرماتے ہیں اور آپس کے جوڑ کو اور اتفاق کو پسند فرماتے ہیں اور آپس کے اختلاف کو، انتشار کو، دشمنیوں کو اللہ تعالی ناپسند فرماتے ہیں، اس لیے کہ شیطان آپس میں دشمنیاں پیدا کرتا ہے. انما یرید الشیطان ان یوقی بینکم العداوۃ والبغضاء، کہ شیطان آپس میں بغض اور دشمنی پیدا کرتا ہے، لڑائی پیدا کرتا ہے، شیطان کا یہ کام ہے. تو اللہ تعالیٰ یہ چاہتے ہیں کہ مسلمانوں کے آپس میں محبت ہو، اتفاق ہو، اتحاد ہو، آپس میں جوڑ ہو. اب یہ چیز کیسے پیدا ہوگی؟ تو اللہ جل شانہ نے فرمایا کہ انما المؤمنون اخوۃ، کہ ہر مسلمان دوسرے کو اپنا بھائی سمجھے اور اپنے جیسا سمجھے، جیسے میں ہوں وہی میرا بھائی ہے، میں اور میرے بھائی ایک ہی ہیں. اور اپنے بھائی کے لیے وہی جذبہ ہو، جو جذبہ اپنے لیے ہو وہ اپنے بھائی کے لیے ہو. ہر مسلمان کے ساتھ اس کا جذبہ اور ہمدردی اور خیر خواہی ایسے ہو جیسے اپنی ذات سے ہوتی ہے. انما المؤمنون کجسد واحد، تمام مسلمان آپس میں ایک بھائی، ایک جسم کی طرح سے ہیں. مسلمان سب کے سب ایک جسم کی طرح سے، مسلمان آپس میں جدا نہیں ہے. اور جیسے جسم کا ایک عضو بیمار ہو جائے اور اس کو تکلیف ہو تو پورا جسم اس کی خدمت کرتا ہے، اس کے ساتھ تعاون کرتا ہے. انسان اپنے ساتھ دشمنی نہیں کرتا، اپنے پاؤں پہ کلاڑی نہیں مارتا. ہاں اگر کوئی پاگل ہو، نا سمجھ ہو، نادان ہو تو وہ اور بات ہے. تو آپس کی محبت کیسے ہوگی کہ ہر مسلمان کو اپنا بھائی سمجھے اور اس کے ساتھ اپنے جیسا سلوک کرے، جو اپنے لیے سوچے وہ دوسرے مسلمان کے لیے سوچے. آپس کی جو لڑائی ہوتی ہے وہ کیسے شروع ہوتی ہے؟ اللہ تعالیٰ نے اس کے اسباب بتائے اور فرمایا کہ کوئی کسی کا مذاق نہ اڑائے اور کسی کے لیے برا لقب نہ استعمال کرے. ولا تنابزوا بالالقاب، اور اس میں ایک چیز اللہ تعالیٰ نے فرمائی، یا ایھا الذین آمنوا اجتنبوا کثیرا من الظن، کہ بدگمانی سے بچو، اس لیے کہ بدگمانی یہ گناہ ہے. ان بعض الظن اثم، بدگمانی گناہ ہے. تو آپس کے اندر جو اختلاف ہوتا ہے اور انتشار ہوتا ہے وہ بدگمانی سے ہوتا ہے، مسلمان پر برا گمان کرنا، اور یہ بہت بڑا گناہ ہے. پہلے آدمی بدگمانی کرتا ہے، پھر اس کے بعد تجسس کرتا ہے، تو پیچھے پڑ جاتا ہے کہ یہ کیا کر رہا ہے، اس کی ٹوہ میں لگا رہتا ہے، اس کے دیکھتے رہتے ہیں اس کی چیزوں کو، کیا کر رہا ہے، کہاں جا رہا ہے، کس سے مل رہا ہے، اور پھر اس کی غیبت کرتا ہے. پھر اس لیے اللہ تعالیٰ نے ان سب کو اکٹھا بیان کیا کہ بدگمانی نہ کرو، تجسس نہ کرو اور غیبت نہ کرو، کہ یہ بڑے بڑے گناہ ہیں. اور ان گناہوں کی وجہ سے جتنے بھی انتشار ہے آج گھروں میں اور کارخانوں میں، بازاروں میں، خاندانوں میں، ملکوں میں، علاقوں میں، جہاں کہیں بھی انتشار ہے، اس کی وجہ یہی بدگمانی، تجسس اور غیبت ہے. ان گناہوں کی وجہ سے پورا معاشرہ تباہ ہو جاتا ہے، پورے گھر کو آگ لگ جاتی ہے. غیبت گھر کو آگ لگا دیتی ہے اور تباہ کر دیتی ہے. جس گھر میں غیبت ہوگی اس گھر میں آگ ہے، اب یہ آگ پورے گھر کو جلا دے. بہو ساس کی غیبت کر رہی ہے، ساس بہو کی غیبت کر رہی ہے، ایک دوسرے پہ، اور یہ بدگمانی سے شروع ہوتی ہے. بدگمانی سے بات شروع ہوتی ہے، اپنے ذہن میں ایک خیال جما لیتا ہے کہ وہ ایسا ہوگا. کسی کے پاس دیکھا کہ مال دولت آ رہا ہے تو کہے گا کہ بھائی میں بھی کما رہا ہوں، میرے پاس تو ہے نہیں، یہ اچھا، یہ دو نمبر کام کرتا ہوگا، یہ رشوت لیتا ہوگا، یہ سود کا مال کھاتا ہوگا، तो उस पर बदगुमानी शुरू कर दी। अब बदगुमानी के बाद फिर उसके लिए दिल में कीना, बोझ, अदावत, दुश्मनी, ये सारी बुराइयां फिर शुरू हो जाती। ये सारी बुराइयां उस बदगुमानी के बाद शुरू होती। पहले आदमी बदगुमानी करता है, किसी को देखा कि वो अच्छी नमाज पढ़ रहा है, नमाज तो अच्छी पढ़ता है लेकिन अखलाक इसके सही नहीं है। किसी को देखा कि वो दावत में माशाल्लाह खूब जाता है, अल्लाह के रास्ते में निकलता है, हाँ मामलात सही नहीं है इसके, मामलात इसके सही नहीं है। तो उस पे वो जो कमजोरी है उस पर और बदगुमानी कर लेता है, उस पर बदगुमानी करता है। कोई जिक्र बहुत कर रहा है, हाँ जिक्र तो करता है लेकिन वह ना ये काम नहीं करता। तो शैतान क्या करता है कि बदगुमानी पैदा करता है और बदगुमानी से उसकी बुराई दिल में लाता है, ताकि इसके अंदर, क्योंकि शैतान दुश्मन है और उसका काम है वार करना, कहीं पर भी वो खाली नहीं छोड़ता आदमी को, किसी मौके पे वो मौके को हाथ से जाने नहीं देता। आप सल्लल्लाहु अलैहि वसल्लम मस्जिद नबवी में थे, एतिकाफ कर रहे थे, रात का वक्त था, उस जमाने में बिजलियां तो होती नहीं थी, अंधेरा था। आप मस्जिद में बैठ के, आपकी अहलिया मोहतरमा हजरत सफिया रजी अल्लाह ताला अन्हा, उनका घर मस्जिद में इस तरफ था, इस तरफ हजरत आयशा, हजरत हफ्सा और हजरत फातिमा, इनका घर इस तरफ था और उनका घर जरा दूर था, उस तरफ था। तो और उनके घर का दरवाजा मस्जिद में नहीं खुलता था, मस्जिद के दरवाजे से इस तरफ कोने में, अभी भी आप हजरात ने देखा होगा कि मस्जिद नबवी में इस तरफ कोने पे बाबुन निशा लिखा हुआ है, तो उस दरवाजे से औरतें निकल करके उनका घर इस दरवाजे से बाहर जाके उधर घर आता था, सामने जैसे गेट है तो घर इस तरफ था, इस दरवाजे से निकल करके वो उधर से अपने घर जाती थी। तो आप एतिकाफ इस तरफ फरमाते थे, हजरत आयशा रजी अल्लाह ताला अन्हा का जो हुजरा था उसके बाहर आप एतिकाफ फरमाते थे, और हदीस में आता है कि आप एतिकाफ में अपना सर मुबारक अंदर कर देते तो हजरत आयशा रजी अल्लाह ताला ने उसमें तेल लगाती, कंघी करती, सफाई करती, आपकी खिदमत करती थी एतिकाफ की हालत में। घर नहीं जाते थे बल्कि सर ऐसे कर देते थे। तो एतिकाफ आप इस तरफ फरमाते थे, तो वो आपसे मिलने आई थी तो आप उनको रुखसत करने के लिए दरवाजे तक पहुंचे। इस पे उलमा ने लिखा है कि देखें, वो बीवी का भी इकराम करना चाहिए, उसका भी एहतराम करना चाहिए, उसको इज्जत देनी चाहिए। हमारे यहाँ तो बीवी को नौकरानी समझा जाता है और उसके साथ वो सलूक करते हैं जो हम कर सकते हैं, ऐसे जुमले कसेंगे जिससे उसका दिल दुखे और उसको तकलीफ हो और उसको उसके माँ बाप के ताने, बाप तेरा ऐसा, माँ तेरी ऐसी। माँ बाप तो अपने माँ बाप के घर से क्या लेकर आई थी, तेरी हैसियत क्या थी, तेरा खानदान कौन सा, ये तो मेरे पास आने के बाद तुझे ये सारी चीजें मिली, ऐसे उसको ताने देंगे, वो बेचारी दम घुट के रह जाएगी। हमारे यहाँ की औरतें शरीफ होती हैं और वो शोहर के खिलाफ कोई बात नहीं करती हैं, बेचारी पिसती रहती है, जुल्म पे जुल्म करते रहते हैं। तो अल्लाह के रसूल अपनी जौजा को पहुंचाने के लिए, आप इकराम के लिए, हुक्म यह है कि जब भी कोई मेहमान आए तो आप अलैहिस्सलाम उसको रुख्सत करने के लिए दरवाजे तक जाते थे। तो अपनी बीवी का भी आपने इकराम किया कि आप उसको रुख्सत करने के लिए दरवाजे तक तशरीफ ले गए, और मस्जिद से बाहर नहीं जा सकते थे तो बाहर दो सहाबा चल रहे थे। जब ये आपकी जौजा निकली, अंधेरा था, तो आपने फौरन फरमाया ठहर जाओ, उन सहाबा से फरमाया अला रिसलिकुमा, ठहर जाओ, और फरमाया कि ये मेरी जौजा है, हजरत सफिया है, मेरे से मिलने आई थी, मैं इनको रुख्सत कर रहा हूँ। उन्होंने कहा, या रसूलल्लाह, आप तो अल्लाह के रसूल हैं, आपके बारे में कभी हमारे दिल में कोई ख्याल आ ही नहीं सकता, आप तो अल्लाह के रसूल हैं, आप तो पाक हैं, आप तो मासूम हैं, आप पर तो कोई बुरा गुमान तो क्या हम सोच भी नहीं सकते, भाई कोई गुमान आपके आपके लिए दिल में कोई ऐसी बात लाना तो हम सोच भी नहीं सकते। आपने फरमाया कि नहीं, और फरमाया कि मुझे इस बात का डर हुआ कि शैतान तुम्हारे दिल के अंदर कोई वसवसा डाले, कोई बदगुमानी तुम्हारे दिल में पैदा हो जाए, शैतान बदगुमानी तुम्हारे अंदर डाल दे, और नबी के बारे में बदगुमानी, इससे इंसान ईमान से महरूम हो जाएगा। और फरमाया कि इन शैतान यजरी मिनल इंसान मजरद दम, जैसे इंसान के जिस्म में रगों में खून दौड़ता है तो शैतान पूरे जिस्म में काम कर रहा होता है। हाथ में काम करके हाथ को गुनाहों में लगाता है। जितने भी हाथ के गुनाह हैं, ये शैतान हाथ में अंदर घुसता है। जैसे खून इंसान के अंदर चल रहा होता है तो ये अंदर जाके हाथों को गुनाहों में मुबतला करता है। आंखों में पहुंचता है, आंख को गुनाहों में मुबतला करता है। दिल में पहुंचता है, दिल में गुनाहों के वसवसे ख्यालात बुराइयों के लाता रहता है। नमाज के अंदर भी गुनाहों के ख्यालात लाता रहता है। पांव पे पहुंच करके पांव को गुनाहों में लगा देता। तो ये शैतान गुनाहों में इंसान को लगा के, ये उसका दुश्मन है, उसने कसम खाई है कि मैं तो किसी को नहीं छोड़ूंगा। फबइज्जतिक लअग्वियन्नहुम अजमईन, मैं सबको गुमराह करूंगा और सबको मैं दोजख लेके जाऊंगा। उसने, शैतान ने ये कहा था कि मैं तो सबको दोजख में लेके जाऊंगा। तो आपने फरमाया कि मैंने ये सोचा कि कहीं ऐसा ना हो कि शैतान तुम्हारे दिलों में कोई बदगुमानी डाल दे, इसलिए ये मेरी बीवी है आपने बता दिया। अब आप इससे अंदाजा लगाएं कि बदगुमानी, इस हदीस से ये भी बात मालूम हुई कि आदमी को ऐसी जगह जाने से बचना चाहिए जिस पे लोग बदगुमानी करें। ऐसा कोई काम ना करे जिससे लोगों के अंदर बदगुमानी पैदा हो। नाच गाने की महफिल है, गुनाहों की महफिल है, अब हम उसमें चले गए, अब लोग कहेंगे देखें जी ये तो दीनदार लोग भी ये काम करते हैं, हमें देख करके वो दूसरों से कहेंगे ये कोई गुनाह तो नहीं है, बुराई तो नहीं है, वो भी करते हैं। तो अपने आप को तोहमत वाली जगह से बचाना, तोहमत वाली जगह से कि इंसान पर कोई तोहमत लगे, इससे अपने आप को बचाए। कोई ऐसा काम ना करे जिससे उस पर तोहमत लगे और कोई उसको निशाना बनाए। और फिर आपने उन सहाबा से फरमाया कि शैतान ये चाहता है कि तुम्हारे दिलों में बुरा गुमान पैदा करे। तो बदगुमानी ये गुनाह है। किसी मुसलमान के लिए बुरी सोच, कभी भी बुरी सोच न लेकर, और ये हुक्म दिया जुन्नु बिल मोमिनीन खैरा, मुसलमान से हमेशा अच्छा ही गुमान रखे, अच्छा ही गुमान। अब फजर में एक भाई नहीं पहुंचा, देखें जी फजर में तो वो आता नहीं है नमाज के लिए, अब क्या पता बेचारा रात को बीमार हो और सुबह फजर में आते हुए उसको कोई ऐसी तकलीफ हो गई उजर की वजह से वो ना आ सका। अब उसने घर में उजर की वजह से नमाज पढ़ी, उसको अफसोस भी हुआ कि मैं जमात में ना जा सका, तो उसको दोहरा सवाब मिला, जमात का भी, तकलीफ का भी और नमाज का भी सवाब उसको मिल गया। अब उसने तो, अब वो उसका मामला साफ है, और शैतान ने कहा देखो वो तो नमाज नहीं पढ़ता, बदगुमानी पैदा कर दी उसके बारे में। तो शैतान का काम यह है कि ये बदगुमानियां पैदा करता रहेगा। हजरत ईसा अलैहिस्सलाम ने देखा कि एक आदमी चोरी कर रहा है और चोरी करके वो चला गया। थोड़ी देर के बाद लोग उसको लेकर आए और लोगों ने कहा कि हजरत ये इसने तो चोरी की है। आपने उससे पूछा क्यों भाई तूने चोरी की है, हालांकि अपनी आंखों से देखा था। उसने कसम उठा ली अल्लाह के नाम की, कि अल्लाह की कसम मैंने चोरी नहीं की। तो हजरत ईसा अलैहिस्सलाम ने फरमाया कि मेरी आंख ने सही नहीं देखा होगा, वाकई आपकी बात सच्ची है, अपनी आंखों से देखा कि उसने चोरी की है। और फरमाया कि मेरी आंख ने जो समझा कि ये चोरी है, ये चोरी नहीं होगी, बल्कि हो सकता है कि इसका ये अपनी चीज उठा रहा हो, हम मुझे क्या पता कि भाई ये इसकी चीज है या किसी और की चीज है, मुझे क्या पता। तो आंखों से देखा कि वो गुनाह कर रहा है और गलत कर रहा है, मुशाहिदा, लेकिन मुसलमान की जबान का एतबार किया, मुसलमान की जबान का एतबार किया। और मुसलमान जो है, जिसने जो अल्लाह का नाम लेकर के आदमी बुरा काम नहीं कर सकता। अब आप देखें कि अपने आप को झुटलाए और अपने से कहे कि मैं गलत हूं, ये भाई सही है, और ये मश्क से होगा, मेहनत से होगा। आम तौर से हमारे यहां क्या बात है कि घर में कोई ऐसी बात पेश आ गई, जैसे कोई चीज घर से किसी ने उठा ली, गुम हो गई, हम फौरन कहते हैं जी हमारा जो मुलाजिम है घर में, जो काम करने वाली है, उसने उठाया होगा, फौरन उस पर, और शक तो क्या बल्कि उस पर बुरा गुमान करके, यकीन करके, बस इसी ने किया होगा, शक भी नहीं, बदगुमानी भी नहीं, बल्कि यकीन उस पर कर लेते। اور یہ عام طور سے دفتروں میں، دفتر میں کوئی چیز چلی گئی، اب ہم کہتے ہیں جی دفتر میں جو لوگ ہیں انہوں نے کیا ہوگا، اور تو کوئی ہے نہیں، یہاں ہوا کیسے، انہوں نے ہی کیا ہوگا، بدگمانی کر کے اور ان کے بارے میں دل کے اندر ان کے اوپر الزام اور بہتان، یہ کسی پر بہتان لگانا ہے، اس نے وہ کام کیا ہی نہیں، تو یہ بڑا گناہ ہے، بدگمانی، بہتان، کسی مسلمان کے عیب کو فاش کرنا، یہ بڑا گناہ ہے، اور اس کو عام آسانی کے ساتھ ہم کر دیتے ہیں، اس نے ایسا کیا ہوگا۔ حدیث پاک کے اندر ایک واقعہ آتا ہے، حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہے کہ ایک عورت تھی، وہ میرے پاس آتی تھی، اور جب کبھی بھی آتی تھی تو وہ کہتی تھی کہ وہ جو ہار کا واقعہ ہے بڑا عجیب ہے، اللہ نے اس کی برکت سے مجھے کفر سے نجات عطا فرمائی۔ تو حضرت عائشہ نے اس سے پوچھا کہ وہ ہار کا واقعہ کیا ہے، تو کہنے لگی کہ میں ایک بستی میں رہتی تھی، ایک دن اس بستی کے اندر ایک بچی گلے میں ہار ڈالے ہوئے وہ چلی گھر سے باہر آئی، تو وہ ہار اس زمانے میں چمڑے کا ہار ہوتے تھے، چمڑے کا ہار ہوتا تھا، تو وہ اس سے گر گیا۔ اچھا، وہ اس سے گر گیا، گم ہو گیا، بچی جب واپس گئی تو اس کے گلے میں ہار نہیں تھا، وہ کھل گیا، گر گیا، تو ان لوگوں نے مجھے پکڑا، میں غریب عورت تھی، مجھے پکڑا، مارنا شروع کیا اور کہا کہ ہمارا ہار دے دو۔ میں نے ان سے کہا جی میں نے نہیں لیا، میری تلاشی لی، میرے کپڑے اتارے، سب کچھ کیا میرے ساتھ، لیکن میرے سے تو کچھ بھی نہیں ملا۔ اب وہ مجھے مار رہے تھے کہ اچانک اوپر سے ایک چیل اڑتی ہوئی آئی اور اس کے منہ سے وہ ہار گر گیا، وہ کہیں گرا ہوگا، چیل نے اٹھا لیا ہوگا، اب چیل واپس جا رہی ہوگی، اس کے منہ سے گر گیا۔ اب سب نے دیکھا کہ چیل کے منہ سے ہار گرا ہے، تو سب نے مجھے چھوڑ دیا۔ تو کہتے ہیں کہ جب یہ واقعہ پیش آیا، میں نے کہا یہ لوگ تو بڑے ظالم ہیں، میرے ساتھ اتنا ظلم کر رہے ہیں اور زیادتی کر رہے ہیں، تو میں نے اس بستی کو چھوڑ دیا اور وہاں سے نکل آئی۔ تو میں لوگوں سے پوچھتی رہی کہ میں کہاں جاؤں، تو کسی نے مجھے بتایا کہ مدینہ پاک میں جناب رسول اللہ صلی اللہ علیہ وسلم بڑے اخلاق والے، نرم اور رحیم اور کریم ہیں، وہاں چلی جاؤں۔ کہتے ہیں میں اللہ کے رسول صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئی، اللہ نے مجھے ایمان کی توفیق دی اور میں مسلمان ہوں۔ تو ہار کا واقعہ میری رحمت کا ذریعہ بنا۔ تو اب یہ حال ہے کہ آج بدگمانی کی وجہ سے ہماری ساری دشمنیاں بدگمانی کی وجہ سے، اگر کسی سے ہمارا مزاج نہیں ملتا، وہ ہمارے مزاج سے نہیں ملتا، کسی بھی طور سے اس سے ہمارا مزاج مختلف ہے، بس اس کی ہر بات پہ ہم بدگمانی کریں گے۔ آپ بازاروں میں چلے جائیں، دکانداروں میں، دکاندار آپس میں بیٹھ کے دوسرے کی غیبت کریں گے، یہ دکاندار ایسا ہے، اس میں تو یہ عیب ہے، اس میں یہ عیب ہے، اور ہمیں پتہ ہے نا، ہمیں پتہ ہے یہ کیوں اتنی ترقی کر رہا ہے، وہ ہمیں، ہم سے پوچھو نا، معلومات تو ہمیں، آپ کو کیا پتہ ہے، بازار میں ہم بیٹھے ہوئے، آپ کو کیا پتہ ہے، دور کے ڈول بڑے سہانے ہوتے ہیں، ہمیں سب پتہ ہے نا، یہ کون سے کام کرتا ہے، یہ اندر خانے کر کے آ رہا ہے، ہمیں پتہ ہے، ہم اس لائن کے آدمی۔ اور بدگمانی کر کے مسلمان پر اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا، بدگمانی بھی کی اور بدگمانی کرنے کے بعد پھر اس کو آگے نقل بھی کر دیا، آپ نے فرمایا کفا بالمرء کذبا ان یحدث بکل ما سمع، کہ یہ آدمی جھوٹا ہے کہ جو سنی سنائی باتیں لوگوں سے کہتا ہے، سنا، اس سے سنا، اس سے سنا، پھر لوگوں کو پہنچاتا چلا گیا، لوگوں کو بتاتا چلا گیا، یہ جھوٹا شخص ہے، یہ شخص جھوٹا ہے۔ اب اس نے پوچھا کسی نے کہ بھائی آپ نے کس سے سنا تھا، کس سے سنا تھا، پتہ چلا کہ جی وہ کہ جی میں نے کسی سے، پتہ نہیں میں نے کس سے سنا تھا بس، اور وہ آگے جب جن کے بارے میں پتہ چلا، وہ کہتے ہیں سب تو جھوٹ ہے، کچھ بھی نہیں ہے، ایسا سنی سنائی بات ہے۔ تو بدگمانی کے بعد انسان دوسروں کی سنی سنائی باتیں دوسروں کو پہنچا کر کے، اور یہ کتنے بڑے گناہ میں مبتلا ہو جاتا ہے، دوسرے مسلمان کے لیے کینہ، بوز، عداوت، دشمنی، یہ ایک بدگمانی کا گناہ، کتنے اس کی غیبت، مسلمان کی غیبت، غیبت کتنا کبیرہ گناہ ہے، بدگمانی کبیرہ گناہ ہے، مسلمان پر بہتان کبیرہ گناہ ہے، مسلمان کو بے عزت کرنا کبیرہ گناہ ہے، مسلمان کو ذلیل کرنا کبیرہ گناہ ہے، مسلمان کے عیبوں کو دیکھنا یہ کبیرہ گناہ ہے، اس کے عیبوں کو چھپانا، مسلمان کے عیبوں کو تو چھپانا چاہیے، तो ये सारे गुना बदगुमानी की वजह से होते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम के जमाने में हजरत आयशा रजी अल्लाह तआला अन्हा ने पूछा कि या रसूलल्लाह, हमारे करीब कुछ लोग ऐसे हैं जो नए नए मुसलमान हुए हैं, अब वो गोश्त बेचते हैं हमारे पास, गोश्त भेज देते हैं, हम उस गोश्त को खाएं या न खाएं पता नहीं, उन्होंने अल्लाह का नाम लिया कि नहीं लिया, बिस्मिल्लाह पढ़ी कि नहीं पढ़ी। तो आपने फरमाया कि वो गोश्त खा लो, इसलिए कि वो लोग मुसलमान हैं, यानी मुसलमान पर अच्छा गुमान रखे, ये गुमान ना करे कि उसने बिस्मिल्लाह पढ़ी होगी कि नहीं पढ़ी होगी, पता नहीं उसने बगैर बिस्मिल्लाह के ज़बह किया होगा, क्या किया होगा, कैसे किया हो। अब आपने एक बहुत बड़ा मसला हल कर दिया। अब हमारे यहाँ गोश्त बिकता है बाजार में, अब आदमी इस तहकीक में पड़ेगी जी ये गोश्त कौन से कमेले से आया, कमेले में कौन से कमेले में किसने ज़बह किया, अच्छा ज़बह करते हुए उसने बिस्मिल्लाह पढ़ी थी कि नहीं पढ़ी थी। अब इस तहकीक में पड़ेगा तो सुबह से शाम तो इसी में हो जाएगा, भूखा मर जाएगा बेचारा, कहाँ खाएगा कहाँ से। आप अलैहिस्सलाम ने इस बदगुमानी का दरवाज़ा बंद कर दिया और फरमाया कि वो मुसलमान है और अल्लाह का नाम मुसलमान लेता है, उसको पता है कि बिस्मिल्लाह पढ़ करके ज़बह करना चाहिए, बस उस पर अच्छा गुमान रखें। हाँ, अगर आपको ये बात पता हो, आपके सामने एक आदमी बगैर बिस्मिल्लाह के ज़बह कर रहा है, फिर तो अलग बात है, फिर अलग बात। जैसे मिसाल के तौर पर जो गोश्त आजकल सऊदी अरब में आता है, गल्फ के ममालिक में जितना गोश्त आता है, इनके एयरलाइनों में जो गोश्त आता है, ये गोश्त आम तौर से ब्राज़ील से आता है और ऐसे मुल्कों से आता है जो काफिर ममालिक हैं। अब इस गोश्त पर इत्मीनान नहीं है। अभी एक जमात गई थी हमारी कराची से ब्राज़ील, तो उस जमात के अंदर एक जिम्मेदार शख्स थे, मैंने उनसे पूछा खुद बराए रास्त, उन्होंने कहा कि जी मैं, फरमाने लगे कि हजरत मौलाना सईद अहमद खान साहब रहिमहुल्ला हमें मना फरमाते थे कि भाई सऊदी अरब में गोश्त ना खाया करो, ये गोश्त बाहर के मुल्कों से मंगवाते हैं, बड़ा गोश्त वहां बाहर से आता है, यानी बहुत सारा गोश्त का हिस्सा बाहर से आता है। अब जो बाहर से गोश्त आता है उसके बारे में इत्मीनान नहीं, तो उन्होंने कहा कि वो मैं ब्राज़ील खुद अभी गया जमात में, उन्होंने कहा और फरमाया कि मैंने वहां के जो मजहब के जो वहां साथी हैं उनको बुलाया, तो उन साथियों ने कहा कि हम मुतमईन नहीं, हम ये गोश्त नहीं खाते हैं, हम मुतमईन नहीं हैं इनके गोश्त से, जो वहां के रहने वाले लोग थे। तो ये तो बातिल की चालें हैं। अब ये चीज हजरत मौलाना तकी उस्मानी साहब दामद बरकातहुम ने फरमाया कि राबता आलम इस्लामी के वो मेंबर हैं, ये सऊदी अरब ने एक सऊदीया की तरफ से एक यानी तंजीम है जो पूरी दुनिया के अंदर इस्लामी काम करती है, तो उनके पास ये सवाल आया कि ये जो गोश्त सऊदी अरब में बिकता है या गल्फ के ममालिक में, ये सही है या नहीं। तो उन्होंने इसकी तहकीक के लिए दुनिया के मुख्तलिफ ममालिक में लोगों को भेजा, राबता आलम इस्लामी ने, वहां से जो लोग वापस आए तो 80-70% लोगों ने कहा कि गोश्त का ज़बिया का तरीक़ाकार सही नहीं है, और कैसेट लगी हुई होती है और वो छुरी चल रही होती है कैसेट से, और किसी पे छुरी लगती है किसी पे नहीं लगती है, कहीं बिस्मिल्लाह रहमान रहीम इतनी देर में 4-5 कट जाते हैं, इतना तेज़ी से वो निज़ाम चल रहा होता है, तो ये सही मुतमईन नहीं थे वो हजरात। तो इन्होंने फिर सऊदी हुकूमत से कहा भी कि भाई इसको बंद किया जाए और इसके लिए कोशिश की जाए कि भाई ये गोश्त पाकिस्तान से, तुर्की है, इंडोनेशिया, जो इस्लामी ममालिक हैं वहां से ये गोश्त जाए ताकि ये मसला ना हो, उनको राय दी है। बहरहाल अब किसी को जब ये पता है कि ये गोश्त सही नहीं है तो उस गोश्त को इस्तेमाल ना करें। बाहर मुल्क में गए, अब एक मुसलमान है, वो मुसलमान ने गोश्त की दुकान खोली हुई, जैसे जमातें बाहर जाती हैं, अब मुसलमान ने खोली हुई है और मुसलमान कहता है कि भाई ये मैं खुद ज़बह करके लाया हूं, बस फिर खा ले, फिर मुतमईन हो जाए, फिर शक न करे उसमें। लेकिन सिर्फ हलाल लिखा होने से वो चीज़ हलाल नहीं हो जाती है। जैसे आजकल तो मछली पे भी वो हलाल लिख देते हैं, हालांकि मछली तो बगैर ज़बह के हलाल है, उसकी तो ज़रूरत ही नहीं। तो खाने पीने की चीज़ों में बहुत एहतियात करनी चाहिए। हाँ, जो मुसलमान, जो चीज़ मुस्लिम मुल्क में बनी हो, मुसलमान मुल्क में बनी हो, मुसलमानों ने खुद उसको बनाया हुआ हो, अब जो गोश्त सऊदीया के अंदर ज़बह होता है वो मुसलमान ज़बह करते हैं, वो सही है। जो वहाँ का वतनी गोश्त है उसको वतनी कहते हैं, बलदी कहते हैं, और जो गोश्त खारिजी बाहर का गोश्त होता है उसको खारजी गोश्त कहते हैं, और जो वहाँ का अंदर का गोश्त है उसको बलदी वतनी ये कहते हैं। तो जो वहाँ के किसी मजबा खाने में ज़बह हुआ है वो तो मुसलमानों ने ज़बह किया, वो तो सही है। तो अच्छा गुमान करे मुसलमान पर। लेकिन हाँ, आंखों से जब नजर आए कि एक चीज आंखों से मुशाहदे में आ रही है तो फिर उससे बचना चाहिए, कि अगर वो आंखों से देख रहा है कि ये हराम है तो फिर उससे बच जाना चाहिए। तो मेरे मोहतरम भाइयों, ये बदगुमानी ये बहुत बड़ा गुनाह है, और ये आम तौर से घरों के अंदर जितनी भी लड़ाइयां होती हैं ये बदगुमानी की वजह से होती है। आपस में खानदानों में जो दुश्मनियां, इफ्तराक, इंतशार, साथियों में तोड़, बदगुमानी की वजह से। और अपने जहन के अंदर एक चीज बना करके एक चीज बिठा लेते हैं और उससे पूछते नहीं है। जब उससे पूछते हैं वो कहते हैं मुझे तो पता ही नहीं, मुझे तो कोई पता नहीं, किसने कहा, मैंने तो नहीं कहा। तो किसी भी मुसलमान के बारे में बदगुमानी ना करें, और ये कबीरा गुनाह है। और बदगुमानी क्यों करता है इंसान? बदगुमानी तकब्बुर की वजह से करता है। इंसान जो अपने को ठीक समझता है, अपने को अच्छा समझता है और दूसरे को बुरा समझता है, तहकीर, जिसके दिल में दूसरे की तहकीर होगी और अपनी बड़ाई होगी, तकब्बुर, तो ये बदगुमानियां करेगा। ये तकब्बुर की वजह से ये मर्ज इंसान के अंदर पैदा होता है। जब तक तकब्बुर का इलाज नहीं होगा तो ये बदगुमानी खत्म नहीं हो सकती। अब इस बदगुमानी का इलाज क्या है? तो इसका इलाज मुसलमान के अच्छाइयों को देखना है और अपने ऐबों को देखना है। हजरत मौलाना इलियास रहमतुल्लाह अलैह फरमाया करते थे कि अल्लाह ताला ने मुसलमान को दो आंखें दी हैं, एक आंख से मुसलमानों की अच्छाइयों को देखें, और फरमाते थे कि दूसरी आंख से अपनी बुराइयों को देखें। ये बहुत बड़ा उसूल हजरत ने बताया है, बहुत बड़ा, पूरे माशरे का बड़ा सुनहरी उसूल है। ये इस एक उसूल पर अमल हो जाए ना, सारी लड़ाइयां खत्म हो जाए, सारी लड़ाइयां इस पर होती। मियां बीवी की लड़ाई की बुनियाद यही है, एक दूसरे के ऐबों को देखते हैं तो लड़ाइयां होंगी, और एक दूसरे की अच्छाइयों को देखेंगे तो लड़ाई नहीं होगी। हजरत उमर रजी अल्लाह तआला अन्हु के पास एक शख्स आए, वापस जाने लगे। हजरत उमर ने पूछा, भाई क्या बात है? जिस मसले के लिए मैं आया था आप खुद उसका शिकार हैं, अभी क्या मसला है? कि जी मेरी बीवी मेरे सामने जोर से बोलती है, कभी कभी चीखती है, कोई ऐसी बात करती है, मैं उसकी शिकायत लेकर आपके पास आया तो देखा कि आपकी बीवी भी आपके सामने जोर जोर से बोल रही है, अब मैं आपसे क्या शिकायत करूं? तो हजरत उमर रजी अल्लाह तआला ने फरमाया कि अल्लाह के बंदे, आपने इसकी एक कमी को देखा और इसकी खूबी को नहीं देखा कि इसकी वजह से मेरा आधा ईमान महफूज हो गया, मैं पाक दामन हो गया, इसकी वजह से मैं जिना से महफूज हो गया, बदनजरी से महफूज हो गया, इसकी वजह से ये कितनी मेरी खिदमत करती है, खाना खिलाती है, कपड़े धोती है, ख्याल रखती है, इसकी वजह से अल्लाह ने मुझे औलाद दी है जो मेरी खिदमत करती है। अब ये सारी खूबियां हैं तो कभी कभार अगर इसको गुस्सा आ जाए और मैं बर्दाश्त न करूं, ये नाइंसाफी होगी, ये ज्यादती की बात होगी। अब उसकी खूबियों को देखा हजरत उमर रजी अल्लाह तआला अन्हु, बीवी की खूबियों को देखा और उसकी एक अच्छा, एक जो उसके अंदर कमी थी उसके ऊपर पर्दा डाल दिया, उससे सब्र किया, बर्दाश्त किया। अगर हम आपस में जो इंतशार और इख्तिलाफ और लड़ाई होती है वो उस ऐबों के देखने से होती है, और हर साथी को, हमारी जमात का हर साथी, हमारे घर का हर साथी, हमारे दफ्तर का, मोहल्ले का हर साथी, सारे मुसलमान वो खूबियों का गुलदस्ता है। हर मुसलमान में खूबियां हैं, कोई मुसलमान ऐसा नहीं होगा जिसमें कोई खूबी नहीं हो। एक औरत ने एक बुजुर्ग को खत लिखा कि जी हजरत, मेरी जो मैं सास से मेरा दिल साफ नहीं होता और उसके अंदर कोई खूबी नहीं है, तो क्या क्या करूं मैं, कैसे उसे दिल साफ करूं? हजरत ने फरमाया कि देखो, आपकी सास में बहुत खूबियां होंगी, तो उसमें कोई खूबी है ही नहीं। तो हजरत ने फरमाया, आप फरमाएं तो मैं कुछ खूबियां बता दूं। कि हाँ हाँ बताएं हजरत, कि सबसे बड़ी खूबी तो यह है कि उसने दुनिया की लाखों करोड़ों औरतों को छोड़कर तुम्हें मुंतखब किया, उसका नजर इंतखाब, उसकी नजर इंतखाब तुझ पे पड़ी, लाखों में तुझे उसने पसंद किया अपने लिए, अपनी बीवी, अपने बच्चे के लिए। ये कितना बड़ा उसका हुस्न इंतखाब है, और ये कितना बड़ा उसका, यानी उसका, उसकी खूबी है कि सब पे उसने सबको छोड़ा और तुझे पसंद किया। और फिर ये जो बेटा, जो उसका शोहर है, आपका शोहर है, उसका बेटा है, ये इसके अंदर जो खूबियां या अच्छाइयां, ये किसने इसकी तरबियत की है? तो उस बहू ने खत लिखा कि हजरत, मुझे समझ में आ गई बात, और मुझे तो ये जो कुछ मिला मेरी सास की बरकत से ही मिला हुआ है, اور اسی کے عیبوں کو مجھے اس کی کوئی خوبی نہیں نظر آ رہی، یہی تو سب کی سب سے بڑی اس کی خوبی ہے، آج کے بعد سے کبھی میں اپنے ساس سے نفرت نہیں کروں گی، کبھی میں اس سے لڑائی نہیں کروں گی، کبھی میرا جھگڑا نہیں ہوگا۔ تو لڑائیاں اور جھگڑے کہاں پر ہوتے ہیں؟ کہ جب ان کے عیبوں کو، کسی کو عیب کو دیکھا جائے تو لڑائی ہوگی، اور خوبی کو دیکھا جائے تو محبت ہوگی۔ تو مسلمان کی خوبیوں کو دیکھیں۔ تو میں نے عرض کیا کہ بدگمانی یہ بہت بڑا گناہ ہے، اور یہ گناہ تکبر کی وجہ سے پیدا ہوتا ہے، دوسروں کو حقیر سمجھنے کی وجہ سے پیدا ہوتا ہے، اور اس کا علاج اپنے عیبوں کو دیکھنا اور دوسروں کی اچھائیوں کو دیکھنا۔ اور ایک تو بدگمانی کا وسوسہ ہے، گناہ کا وسوسہ ہے۔ اکثر ساتھی یہ پریشان ہوتے ہیں، کہتے ہیں جی گناہوں کے وسوسے بہت آتے ہیں۔ حضرت تھانوی رحمہ اللہ نے اس کا علاج بتایا کہ گناہ کا وسوسہ یہ گناہ نہیں ہے، یاد رکھیں۔ شیطان وسوسہ ڈالتا ہے گناہ کا، وہ کیوں ڈالتا ہے؟ کہ یہ پریشان ہو جائے، اور آدمی پریشان ہوتا ہے کہ جی کیا کرے، نماز میں بھی وسوسے آتے ہیں، ہر وقت گناہوں کے وسوسے آتے رہتے ہیں، مسجد میں بھی بیٹھ کے گناہوں کے وسوسے آتے ہیں، وہ بیچارہ پریشان ہو جاتا ہے۔ شیطان چاہتا ہے کہ یہ ڈپریشن کا شکار ہو، یہ پریشان ہو، یہ رنج میں ہو، یہ غم میں ہو، تاکہ اسے خوشی نہ ہو۔ تو حضرت فرماتے تھے کہ یہ یاد رکھو، جیسے ہی شیطان وسوسہ ڈالے فوراً خوش ہو جائے کہ اچھا اس کا مطلب ہے کہ شیطان نے میرے پر حملہ کیا، تو پہلوان پہلوان سے لڑتا ہے، اس کا مطلب ہے شیطان میرے سے ڈرتا ہے اور مجھے اس نے کچھ سمجھا ہے، اور خوش ہو جائے کہ اس نے مجھے کچھ سمجھا ہے، یوں نہیں ہوں میں کچھ ہوں۔ اور شیطان سے کہے جتنے وسوسے ڈالنے نہ تجھے ڈالے تو ڈال دے، وسوسہ گناہ تو ہے نہیں، میرا کیا نقصان ہے۔ تو اس علاج سے وسوسے ختم ہو جائیں گے، تو کبھی وسوسے نہیں آئیں گے۔ آپ اس کا تجربہ کر لیں، جب بھی گناہ کا وسوسہ ہے شیطان سے کہے کہ انشاءاللہ گناہ تو میں کروں گا نہیں، شیطان کہے کہ بھائی بدنظری کی تھی تو نے تو بدنظری کر، تو فوراً نفس سے کہے، شیطان سے کہے کہ میں گناہ تو کروں گا نہیں۔ بدگمانی اور جتنے گناہ کے وسوسے ہیں وہ گناہ اس وقت بنتے ہیں کہ جب ان کو دل میں پکا لے، بار بار اس کا خیال خود لے کر آئے اور عزم کرے کہ اب میں کروں گا یہ گناہ، اور پھر جا کے وہ گناہ کر لے تو وہ گناہ ہے۔ لیکن جب اس نے گناہ کا عزم نہیں کیا اور اس خیال کو جانے دیا، جیسے ہی گناہ کا خیال آیا خوش ہو جائے، شیطان سے کہا اچھا تو نے یہ خیال ڈالا ہے، مجھے کوئی پریشانی نہیں، گناہ کے خیال سے کچھ نہیں ہوتا، گناہ کا خیال گناہ بھی نہیں ہے، گناہ کا خیال کوئی گناہ نہیں، میں کبھی پریشان نہیں ہوں گا، جتنے تو وسوسے ڈال گناہ نہیں کروں گا۔ تو آہستہ آہستہ یہ وسوسے ختم ہو جائیں گے۔ تو بدگمانی کا وسوسہ آیا، آتے ہی اس کو فوراً اعوذ باللہ من الشیطان الرجیم، لا حول ولا قوۃ الا باللہ کہہ کے نکال دے، اس کو دل سے نکالے اور اس پہ توجہ نہ دے، اور شیطان سے کہے یہ تو گناہ ہے نہیں، بدگمانی کا وسوسہ، گناہ کا وسوسہ یہ گناہ ہے ہی نہیں، تو میں پریشان کیوں ہوں؟ پریشان تو آدمی ہو سکے جب گناہ ہو، وہ گناہ نہیں کروں گا میں۔ تو آہستہ آہستہ اس سے یہ وسوسے ختم ہو جائیں گے۔ اب نماز میں وسوسے آ رہے ہیں، آدمی کو وسوسے آ رہے ہیں، صحابہ کرام آپ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوتے کہ یا رسول اللہ ہمیں وسوسے آتے ہیں، اور ایسے وسوسے آتے ہیں کہ ہم چاہتے ہیں کہ بس ہم جل کے کوئلہ ہو جائیں، ختم ہو جائیں، غم اتنا ہوتا ہے کہ یہ وسوسہ کیوں آیا؟ آپ نے فرمایا کہ یہ ایمان کی علامت ہے۔ اس کا مطلب یہ کہ ڈاکو جہاں مال اس کو نظر آتا ہے وہیں حملہ کرتا ہے، اس کا مطلب ہے کہ یہاں ایمان ہے۔ تو پریشان نہیں ہونا چاہیے کبھی بھی وسوسوں سے، خیالات سے، گناہوں کے جتنے بھی خیالات آئے اس سے پریشان نہیں ہونا چاہیے، اور یہ سوچنا چاہیے کہ یہ گناہ تو ہے نہیں، اور کروں گا میں اس کو نہیں، پکاؤں گا اس کو نہیں۔ فوراً کہے شیطان سے کہ جتنے وسوسے ڈال میں تو خوش ہوں، ڈال وہ اپنا کام کر۔ تو شیطان جب یہ دیکھے گا کہ یہ وسوسوں سے غمگین نہیں ہوتا، پریشان نہیں ہوتا، تو وہ یہ کام چھوڑ دے گا، پھر وسوسے نہیں آئیں گے۔ فوراً شیطان سے کہ جتنے وسوسے ڈال یہ گناہ نہیں ہے، اور گناہ کروں گا نہیں میں، تیرے وسوسے پہ عمل نہیں کروں گا، پھر گناہ کرے نہیں۔ تو میرے محترم بھائیو، بدگمانی کے وسوسے سے بچے، وسوسہ آئے تو پریشان نہ ہو، اور بدگمانی کو دل میں نہ پکائے، اور کسی سے کوئی بات محسوس ہو تو اس پر اچھا گمان کریں، اس کے لیے اچھا دل کو صاف رکھے، مسلمان سے اپنے دل کو صاف رکھے، اور یہ بہت بڑا عمل ہے، یہ بہت بڑا عمل ہے۔ بدگمانی سے دل گندا ہوتا ہے۔ آپ علیہ الصلوۃ والسلام کی خدمت میں آپ نے فرمایا کہ ابھی ایک صحابی آئیں گے، یہ جنتی ہیں۔ صحابہ کہتے ہیں ہم حیران ہو گئے، اچانک ہم نے دیکھا ایک صحابی آئے، کہتے ہیں اگلے دن آپ نے فرمایا کہ ایک صحابی ابھی آئیں گے وہ جنتی ہیں. ہم نے دیکھا پھر وہی صحابی, تین دن وہ صحابی آئے اور آپ نے فرمایا جنتی. حضرت عبداللہ ابن عمر ابن العاص رضی اللہ عنہ فرماتے ہیں کہ میں ان کے گھر گیا, مولانا طارق جمیل صاحب فرمانے لگے کہ اس صحابی کے دل میں یہ خیال کیوں پیدا ہوا, یہ کیوں ان کے گھر گئے, یہ ساری رات عبادت کرتے تھے اور سارا دن روزہ رکھتے تھے. ان کی شادی ہو گئی تو شادی کے بعد بہو سے سسر نے پوچھا ان کے والد نے کہ بھئی میرا بیٹا کیسا ہے, کہ بہت نیک ہے, ساری رات مصلے پہ نفلیں پڑھتا رہتا ہے, دن بھر روزہ رکھتا ہے. باپ بڑے پریشان ہو گئے, بھی میں نے شادی کی ہے. دو تین دن کے بعد پھر پوچھا, ہفتہ دس پندرہ دن اسی طرح سے گزر گئے, بیوی ساری رات انتظار کرے یہ نفلیں پڑھے اور دن میں روزہ رکھے. ایسے صحابہ کرام تھے میرے بھائیو. تو انہوں نے جا کے اللہ کے رسول علیہ الصلوۃ والسلام سے عرض کیا کہ رسول اللہ ان کا تو یہ حال ہے. اب بعض اوقات آدمی جوش میں ایسے کام کر لیتا ہے جو نامناسب ہوتے ہیں, تو اللہ کے رسول نے ان سے فرمایا کہ تم ان کو اپنے پاس بلایا, تو یہ آپ کی خدمت میں حاضر ہوئے. آپ نے فرمایا کہ عبداللہ مجھے پتہ چلے بھی آپ کی شادی ہوئی ہے, کہاں یا رسول اللہ, اور یہ بھی پتہ چلے کہ ساری رات نفلیں پڑھتے ہو, کہاں یا رسول اللہ, اور سارا دن روزہ رکھتے ہو, کہاں یا رسول اللہ. آپ نے فرمایا نہیں ایسا نہیں کرو, اور فرمایا کہ مہینے میں تین دن روزہ رکھو اور مہینے میں ایک قرآن شریف ختم کرو, ایک سپارہ روزانہ پڑھا کرو رات کو اور تین دن روزے رکھو. اور انہوں نے کہا نہیں یا رسول اللہ میں زیادہ رکھنا چاہتا ہوں. تو آپ نے فرمایا کہ پھر ایسے کرو کہ دس دن روزے رکھ لو. ان کا یا رسول اللہ میں زیادہ رکھنا چاہتا ہوں. آپ نے فرمایا پندرہ دن. ان کا یا رسول اللہ میں پندرہ سے بھی زیادہ, کہنے اس سے زیادہ کی اجازت نہیں ہے. یہ داؤد علیہ السلام کے روزے تھے کہ ایک دن روزہ رکھتے ایک دن افطار کرتے, اور رات کو فرمایا کہ ایک ہفتے میں قرآن ختم کیا کرو, یا بعض روایت میں مجھے یاد نہیں کہ سات تین دن فرمایا یا سات دن فرمایا, بہرحال سات دن والی روایت تو ہے کہ ہفتے میں قرآن شریف ختم کیا کرو. تو یہ جو صحابی تھے ان کو خیال ہوا کہ جی عبادت تو میں اتنی کروں اور اللہ کے رسول ان کو جنتی بتائیں, یہ کیا ماجرا ہے. تو ان کے پاس چلے گئے اور کہا کہ چچا جان میں آپ کے گھر میں رہنا چاہتا ہوں تین دن کے لیے. ان کا رو کہتے ہیں چچا جان عشاء کی نماز پڑھیں سو جائیں, صبح تہجد بھی نہ پڑھیں, فجر کی نماز پڑھیں. تو میں بڑا حیران کہ میں تو ساری رات نمازیں پڑھوں اور یہ ساری رات سوئے اور اللہ کے رسول کہہ رہے ہیں کہ یہ جنتی ہیں. کہتے ہیں تین دن کے بعد میں نے ان سے پوچھا کہ چچا جان مجھے یہ بات سمجھ بھی نہیں آتی, دن بھر میں روزہ رکھوں ساری رات میں نماز پڑھوں جنت میں آپ جاؤ. کہاں بیٹا میرے پاس تو کوئی ایسی نیکی تو ہے نہیں. ہاں ہاں ایک بات ہے, میرا دل ہر مسلمان سے صاف ہے, میرے دل میں کسی کے لیے بدگمانی نہیں آتی. کہاں یہ بڑا مشکل کام ہے, ساری رات نماز پڑھنا آسان ہے اور میرے بھائیوں بدگمانی دل سے نکالنا یہ مشکل کام ہے, یہ مشکل کام ہے. مسلمان سے بدگمانی نہ کریں, مسلمان سے اچھا گم, دل کو صاف رکھے, دل صاف ہو, دل میں کسی کے لیے بدگمانی کا جذبہ نہ ہو, تو یہ جنتی شخص ہے. جو جنت میں جانا چاہتا ہے وہ کیا کرے, اپنے دل کو صاف رکھے, سب سے صاف, کسی سے دشمنی نہ رکھے, کسی سے بدگمانی نہ کرے اور اپنے سے بدگمانی کریں, اپنی نیکیوں میں نقص تلاش کریں کہ میری اس نیکی میں تو یہ, اپنے عیبوں کو تلاش کرے. آج میں نے تو اچھا, آج تو صبح میری تہجد بھی چھوٹ گئی, اوہو آج تو میری صبح کی تسبیحات بھی چھوٹ گئی, آج تو میں ڈھائی گھنٹے بھی نہیں دے سکا, اور اس ہفتے میں تو میرا گش بھی رہ گیا تھا, اور اس مہینے کا تو میرا سہ روزہ بھی نہیں لگا. اچھا آج میں نے راستے میں جاتے ہوئے وہاں پر دیکھو میرے سے بد نظری ہو گئی. اب اپنے عیبوں کو تلاش کریں. تو میرے محترم بھائیو جب آپ اپنے عیبوں کو تلاش کرے گا اور دوسروں کی خوبیوں کو دیکھے گا تو اللہ تعالیٰ اس شخص سے محبت جس سے اللہ محبت کرتے ہیں اس کی نشانی لکھی ہے بزرگوں نے, اس کی نشانی یہ ہے کہ وہ اپنے عیبوں کو دیکھتا ہے اور دوسروں کی خوبیوں کو دیکھتا ہے. اور جب آدمی دوسروں کے عیبوں کو دیکھنے لگ جائے اور اپنی خوبیوں کو دیکھنے لگ جائے تو یہ اللہ کی نگاہ سے گر جاتا ہے, یہ اللہ کی نظروں سے گر جاتا ہے. اللہ ہم سب کو بھئی یہ دولت نصیب فرمائے کہ ہم کسی کے عیب کو نہ دیکھیں. اور حضرت مولانا الیاس رحمہ اللہ والی بات یاد رکھیں, ہمیشہ یاد رکھیں کہ ایک آنکھ سے ہمیشہ دوسروں کی خوبیوں کو دیکھیں اور دوسری آنکھ سے اپنی برائیوں کو دیکھیں, اپنی کمیوں کو تلاش کریں, کسی کی کمی نہ سنیں. ہمارے بزرگ تھے حضرت مولانا جمشید صاحب رحمۃ اللہ علیہ, اللہ ان کو غریق رحمت فرمائے, درجات بلند فرمائے, کبھی کسی کی برائی سنتے ہی نہیں تھے. حضرت مولانا سعید احمد خان صاحب رحمہ اللہ کبھی کسی کی برائی کبھی نہیں سنتے تھے، فرماتے تھے میرے سامنے ایسی بات ہی نہ کرو، نہیں سنتے تھے کسی کی برائی، سنتے ہی نہیں تھے کسی کی برائی نہیں سنتے تھے۔ ہمارے حضرت سید رضی الدین صاحب رحمہ اللہ، ہمارے حضرت فرماتے تھے کہ ایک مرتبہ میں نے شروع کیا کہ حضرت فلا، بس 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 آگے بات ہی نہیں کرنا، بالکل بالکل، کہتے وہیں مجھے روک دیا، وہیں سنتے ہی نہیں تھے کسی کی بات کہ فلاں کیسا۔ تو دل کو میرے محترم بھائیو، یہ اللہ والے جو ہوتے ہیں نا، یہ محنت کرتے ہیں اپنے اوپر، اپنے اوپر محنت کرتے ہیں، دل کو صاف رکھتے ہیں، اس دل کو صاف رکھے تاکہ اس دل میں اللہ کی محبت ہو، اللہ سے یہ دل اللہ کی طرف متوجہ، جب دل پاک ہوگا صاف ہوگا تو اس دل میں اللہ آئے گا، اور دل گندا کرے گا گناہوں سے، بدگمانیوں سے تو اور بہتان سے، تو میرے محترم بھائی اس دل میں اللہ کہاں سے آئیں گے۔ اللہ ہم سب کو عمل کی توفیق عطا فرمائے۔ اللهم لك الحمد كما أنت له، صل على محمد كما أنت له، وفعل بنا ما أنت له، فإنك أنت أهل التقوى وأهل المغفرة. اللهم صل على سيدنا محمد وبارك وسلم عليه، اللهم صل على سيدنا محمد وبارك وسلم عليه، اللهم صل على سيدنا محمد وبارك وسلم عليه. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اے اللہ ہمارے گناہوں کو معاف فرما دے، اے اللہ ہماری خطاؤں کو معاف فرما دے، اے اللہ ہماری لغزشوں کو معاف فرما دے، اے اللہ جو گناہ جان کے ہوئے وہ بھی معاف فرما، جو انجانے میں ہوئے اللہ وہ معاف فرما دے، کتنی مرتبہ اس زبان سے ہم نے گناہ کی ہے اللہ معاف فرما دے، کتنی دل میں بدگمانیاں کی ہیں اللہ ہمیں معاف فرما دے، گناہوں کی وجہ سے ہمارے دل سیاہ ہو گئے، اے اللہ دل کی سیاہی کی وجہ سے دعوت دینے کو دل نہیں چاہتا، تعلیم کا ناغا ہوتا ہے، گشت کا ناغا ہو جاتا ہے، سروزے کا ناغا ہوتا ہے، گناہوں کی نحوست کی وجہ سے اللہ ذکر کی توفیق نہیں ملتی، نماز کا دھیان نہیں آتا، آنکھوں کی حفاظت نہیں ہوتی، اے اللہ ہمیں معاف فرما دے، اے اللہ ہماری خطاؤں کو معاف فرما دے، اے اللہ ایک بیمار کو اپنی بیماری کا احساس ہی نہ ہو، وہ اپنی بیماری کا علاج کیسے کرے گا، ہم تو سراپا گناہ ہیں، بیماریاں ہی بیماریاں ہیں ہمارے اندر، وہ کون سا عیب ہے جو ہمارے اندر نہیں ہے، اللہ کتنی ہم سے کتنی کوتاہیاں ہوئی، کتنی خطائیں ہوئیں، اے اللہ تو ہمیں معاف کر دے، ہماری خطاؤں کو معاف کر دے، ہماری لغزشوں کو معاف کر دے، تیرے جیسے محبوب کو ناراض کیا جس کی نعمتیں ہر آن ہر گھڑی ہم پہ بارش کی طرح سے برس رہی ہیں، اے اللہ تیری نعمتوں میں غرق ہیں، اے اللہ تیری نعمتوں میں غرق ہیں، ہم تیری نعمت کا شکر نہیں ادا کر سکتے، اے اللہ ہمیں معاف فرما دے، تیری نعمتیں بڑھتی چلی گئیں، ہمارے عیوب بڑھتے چلے گئے، ہمارے گناہ بڑھتے چلے گئے، معصیتیں بڑھتے چلی گئی، نفس و شیطان نے ہم پہ قابو کیا اور تیرے سے دور کیا، اے اللہ تجھ سے دور رہ کر ہم نے بڑی بڑی ٹوکریں کھائیں، بڑی پریشانیاں برداشت کی ہیں، اے اللہ تیرے سے دور رہ کر کے اب تو ہمیں اپنا قرب عطا فرما دے، ہمارے گناہوں کو معاف کر دے، اے اللہ ہمیں اپنا قرب عطا فرما، اپنی محبت عطا فرما، اپنی رضا عطا فرما، اپنی معرفت عطا فرما، اپنا تعلق عطا فرما، اپنی نسبت عطا فرما، ہمارے قلوب کو منور فرما، مطہر فرما، مزکہ فرما، مجلہ فرما، اور اپنے میں مشغول فرما، اپنے ماں سوا سے ہماری توجہ ہٹا دیں، اپنے غیر کو ہمارے دل سے نکال دے اور اپنے میں مگن کر دے، اے اللہ ہمیں اپنے سے خوش کر دے، ہمیں اپنے، اے اللہ ہم آپ پہ مطمئن ہو جائیں، اے اللہ ہمارے دل آپ کی یاد سے مطمئن ہو، دل آپ کی محبت سے بھرا ہوا ہو، آپ کے عشق سے بھرا ہوا ہو، آپ کے تعلق سے بھرا ہوا ہو، اور آپ کے ماں سوا کی طرف کبھی خیال بھی نہ جائے، توجہ بھی نہ جائے، دھیان بھی نہ جائے، اللہ ساری امیدیں تجھ سے ہو، تیرا ہی خوف ہو، تیرے سے ہی گمان ہو، تیری سے ہی امیدیں ہوں، اے اللہ ہر غیر سے ہماری امیدیں ختم فرما دے، اے اللہ تو ہم پہ رحمت کی بارش برسا، اللہ اپنی معرفت کی بارش برسا، ظاہری بارش بھی عطا فرما، رحمتوں اور برکتوں کی بارش عطا فرما۔ اللہ یقیناً تو ناراض ہے، جب تو ناراض ہو جاتا ہے تو بارش رحمت کی روک لیتا ہے۔ اللہ ہم تجھے منانے آئے ہیں، ہم تجھے راضی کر لے آئے، تو ہم سے راضی ہو جا۔ اللہ تو ہم سے راضی ہو جا، ہم قصوروار ہیں، مجرم ہیں۔ اللہ تو ہمارے توبہ کا انتظار کرتا ہے، ہم توبہ کر لیتے ہیں۔ اللہ تو ہم تو چاہتا ہے کہ ہم تجھ سے معافی مانگے، ہم مانگ لیتے ہیں۔ اللہ تو راضی ہو جا، اللہ تو خوش ہو جا، آج تو خوش ہو جا، ہم پہ رحمتیں برسا دیں، برکتیں برسا دیں۔ اللہ برکتیں برسا دیں، رحمت کی بارش برسا دیں۔ اللہم اغثنا، اللہم اغثنا، اللہم اغثنا۔ اللہ ہم نے تیرا نام غفور پڑھا ہے، تیرا نام رحیم پڑھا ہے، تجھے رحمان کہتے ہیں، تجھے رحیم کہتے ہیں، تو ہی تو ہمارا اللہ ہے، تیرے سوا تو کوئی نہیں ہے۔ اللہ ہم کسی اور کو سجدہ نہیں کریں گے، نہ کیے نہ کریں گے، تجھ سے کہتے ہیں، تیرے سامنے ہاتھ اٹھاتے ہیں، بڑے عاجز ہیں، کمزور ہیں، پر تیری مخلوق ہے۔ اللہ تیری مخلوق پیاسی، پیاس کی وجہ سے پریشان ہے مولا، پانی کی وجہ سے پریشان ہے، اور ہماری گناہوں کی وجہ سے وہ رحمت رکی ہوئی، ہمیں معاف کر دے اور رحمت کی بارش برسا دے، وہ برکتوں کی بارش برسا دے، اور تو خوش ہو جا ہم سے، اور تو ہم سے راضی ہو جا، اور امت کے حال پہ رحم فرما، امت پہ کرم فرما، امت پہ شفقت فرما، امت کو معاف کر دے۔ اللہ ہدایت کی ہواؤں کو چلا دے، مٹے ہوئے دین کو زندہ فرما دے۔ اللہ 75 سال سے یہ دعوت کی محنت ہو رہی ہے، اللہ اسے قبول فرما۔ اللہ ہدایت کی ہواؤں کو چلا دے۔ اللہ یہ جماعتیں تیرے راستے میں پھرتی ہیں، بھوک پیاس برداشت کرتی ہیں، جنگلوں میں، پہاڑوں میں، ہواؤں میں، دریاؤں میں، کو بکو، قریا بکریا، بستی بستی، تیرے نام کو لے کے تیرے لیے پھرتی، ان کی محنت کو قبول کر لے اور ہدایت کی عمومی ہواؤں کو چلا دے، بے دینی کی فضاؤں کو ختم فرما دے۔ جہاں جہاں اجتماعات اور جوڑ ہوئے ہیں، ہو رہے ہیں، اللہ انہیں قبول فرما۔ ہمارے مراکز کی حفاظت فرما، مساجد کی، مدارس کی حفاظت فرما، طلبہ کی، علماء کی، اللہ والوں کی، ہر مسلمان کی حفاظت فرما۔ اللہ ہماری دعاؤں کو قبول فرما لے۔ اللہ بہت سے بھائیوں نے دعاؤں کے لیے کہا، بیماروں نے دعاؤں کے لیے کہا ہے، اللہ بیماریوں کو صحتوں سے بدل دے، غموں کو خوشیوں سے بدل دے، پریشانیوں کو راحتوں سے بدل دے۔ اللہ ہمارے ہر غم کو خوشی سے بدل دے، ہر پریشانی کو ختم فرما دے۔ جو بے روزگار ہیں، حلال کو شادہ روزگار عطا فرما دے۔ بے اولادوں کو نیک اولاد عطا فرما دے۔ بہت سے بھائیوں نے، بہنوں نے، اللہ دعاؤں کی درخواست کی ہے، تیری ذات سے پوری امید ہیں، ہمیں تجھ سے بڑی امیدیں ہیں، ہم تجھ سے کبھی بھی نا امید نہیں ہوتے، ہم کبھی بھی نا امید نہیں ہوئے ہیں، نہ ہوئے، تو نے پہلے بھی بڑی رحمتیں اور برکتیں دی ہیں۔ اللہ ہماری دعاؤں کو قبول فرما لے، یا اللہ قبول فرما لے، یا اللہ قبول فرما لے۔ اللہ رجب اور شعبان کے مہینے میں ہماری عمروں میں برکت دے دیں، اور ہمیں رمضان المبارک کی برکتیں نصیب فرما دے، رمضان المبارک کی برکتیں نصیب فرما دے، رمضان المبارک کی برکتیں نصیب فرما دے۔ اے اللہ ہماری دعائیں پوری امت مسلمہ کے حق میں قبول فرما، فتنوں سے حفاظت فرما، حاسدوں کے حسد سے محفوظ فرما، بد نظروں کی بد نظری سے محفوظ فرما، انتشار اور افتراق سے ہماری حفاظت فرما۔ اللہ ہم تیرے مدد کے بڑے محتاج ہیں، اللہ ہم کمزور ہیں، ضعیف ہیں، ہماری مدد فرما، ہماری دعاؤں کو رد نہ فرمانا، اللہ رد نہ فرمانا، اللہ رد نہ فرما۔ اپنے خزانوں سے خوب دینا، اپنے شان کے مطابق دینا، اللہ بہت دینا، ہماری جھولیوں کو بھر دینا، اللہ ہماری جھولیوں کو بھر دینا، اللہ ہماری جھولیوں کو بھر دینا۔ اللہ ہماری دعاؤں کو قبول فرما، اللہ قبول فرما، اور ہمارے مشائخ کے درجات کو بلند فرما، اور جنت کے اعلیٰ درجے عطا فرما۔ جو ہمارے مشائخ زندہ ہیں، ہمارے حاجی عبدالوہاب صاحب، وہ جتنے ہمارے مشائخ بزرگ ہیں، ان کی عمروں میں برکت دے دے، ان کے رحمتوں کو، فیض کو، برکات کو پوری امت تک پہنچا دے۔ ہماری دعاؤں کو قبول فرما۔ وصلی اللہ تعالیٰ علی خیر خلقی محمد وعلی آلہ واصحابہ اجمعین۔ اللہم آمین برحمتک یا ارحم الراحمین۔